الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، صلاة والسلام عليك يا رسول الله، وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. مكتبۃ المدینہ کا رسالہ ضیاء درود و سلام، صفحہ نمبر 3، فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 8، جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ عز و جل اس پر 10 رحمتیں نازل فرماتا ہے، اور جو مجھ پر 10 مرتبہ درود پاک پڑھے اللہ عز و جل اس پر 100 رحمتیں نازل فرماتا ہے، اور جو مجھ پر 100 مرتبہ درود پاک پڑھے اللہ عز و جل اس کی دونوں آنکھوں کے درمیان لکھ دیتا ہے کہ یہ نفاق اور جہنم کی آگ سے آزاد ہے، اور اسے بروز قیامت شہداء کے ساتھ رکھے گا۔ صلو علی الحبیب الحمدللہ 1437 سنہ ہجری کے ماہ رمضان مبارک کی آج 18ویں شب ہے۔ کثیر عاشقان رمضان نے عالم مدنی مرکز فیضان مدینہ میں پورے ماہ رمضان کا اعتکاف کیا ہے، اس وقت تراویح کے بعد جمع ہے، مدنی مذاکرے کا سلسلہ ہے، ہمارے ساتھ او بی بین کے ذریعے خصوصی شرکت پاک سلیمانی کا بنا خانے وال اور پاک نو شاہی کابینہ پہاڑیاں والی بھی شریک ہیں۔ اب سوالات کیجیے، ہر سوال کا جواب وہ بھی ثواب دے پاؤں یہ ضروری نہیں، بند پڑا تو عرض کرنے کی کوشش کی جائے گی، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں، مجھے آئیں بائیں شائع کرتا اپنے موقع پر بلا وجہ آڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
دور حاضر میں مردوں کے کپڑوں کے بھی بہت سے اقسام ہیں، آج کل کے دور میں مردوں کے ساتھ ساتھ عورتیں بھی مردوں کا سا لباس پہنتی ہیں، اس بارے میں آپ کیا فرماتے ہیں؟
اگر تو لباس ایسا ہے کہ جو مرد عورت کے لیے یکساں ہو، دونوں پہنتے ہوں، کسی کی نقالی نہ مانی جاتی ہو، تب تو وہ جائز ہوتا ہے دونوں کے لیے۔ اور بعض لباس ہوتے ہیں جو مردوں کے لیے مخصوص ہوتے ہیں، عورت پہنے تو وہ نقالی مانی جاتی ہے کہ یہ تو وہ ہے مرد کی، عورت نے پہنا تو مرد کی مشابہت اس نے کی۔ اچھا، اسی طرح جو عورتوں کے لباس مخصوص ہیں وہ اگر مرد پہنے تو یہاں مرد کے لیے ناجائز ہو جائے گا کہ مشابہت ہو گئی یا مشابہت پائی جائے۔ تو یہ تینوں مطلب ہیں کہ اس کی کیٹیگریز۔ بہار شریعت جلد تیسری صفحہ 408 پر حدیث پاک میں ہے، رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ان عورتوں پر لعنت کی جو مردوں سے تشبہ کریں، یعنی مردوں کی نقالی کریں، اور ان مردوں پر جو عورتوں سے تشبہ کریں۔ رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے اس مرد پر لعنت کی جو عورت کا لباس پہنتا ہے، اور اس عورت پر لعنت کی جو مردانہ لباس پہنتی ہے۔ एक औरत ने मर्दाना जूते पहने तो बीबी आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा ने उस पर लानत वाली हदीस जो है वो बयान फरमाई। इसी तरह एक औरत कंधे पर कमान लगाए गुजरी, रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया अल्लाह तआला ने उन औरतों पर लानत फरमाई है जो मर्दों से तशब्बो करें। अब्दुल्ला बिन अम्र रजी अल्लाह तआला अनुमा ने उम्मे सईद बिनते उम्मे जमील को कमान लगाए मर्दानी चाल चलते देखा, फरमाया मैंने हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम को इरशाद फरमाते सुना वो औरत हम में से नहीं जो मर्दों से मुशाबहत इख्तियार करे यानी उनकी नक्काली करे, और वो मर्द भी हम में से नहीं जो औरतों से तशब्बो करे यानी वो इन जैसी नकल करे। ये फतह रज़विया शरीफ में ये रिवायतें हैं। तो इसलिए एक दूसरे की नक्काली करना जो है इसकी इजाजत शरीयत नहीं देती। मर्द मर्दाना लिबास पहने, औरत जनाना पहने, बच्चों में भी ये तमीज रखें, लड़के को लड़के का लिबास पहनाए, लड़की को लड़की का, मगर ऐसा है नहीं। बच्चियों को भी पैंट शर्ट पहनाते हैं और एक ही तरह का लिबास बाजों का, तो वो अगर वो एक ही तरह का दोनों पहनते हैं मुरव्वज है तब तो अरज नहीं है, लेकिन बाजों का नहीं होता मुरव्वज। पैंट शर्ट हमारे यहाँ औरतों में नहीं पहनी जाती, फैशनेबल घराने की औरतें बेपर्दा औरतें पैंट शर्ट पहनकर निकलती हैं, मर्दाना बाल कटवाती हैं, कि अगर वो जा रही हो पीछे से देखने वाले को बाजों का इश्तिबा होता है कि ये ही है या शी है, फैसला करना दुश्वार होता है यानी जा रही है या जा रहा है। इसी तरह बाज नौजवान भी ऐसे अजीबोगरीब अंदाज इख्तियार करते हैं कि उसमें भी शुबा होता है कि ये लड़का है या लड़की है। तो इसलिए लड़कियों को बाल रखने कंधों से नीचे और लड़कों को बाल रखने कंधों से ऊपर, इसमें भी मसला है कि अगर लड़की कंधे से ऊपर कटवा के बाल कर लेगी तो ये मर्दों की नकाली में चली जाएगी, गुनाहगार होगी। अगर मर्द कंधे से नीचे बाल रखेगा तो ये औरतों की नकाली में चला जाएगा, जैसे बाज लोग रखते हैं मलंग टाइप के लोग भी बाज रखते हैं, तो ये औरतों की नकाली में चला जाएगा। तो इस पर भी वही लानत की वईद और हराम जहन्नम में ले जाने वाला काम। तो सबको इससे बचना चाहिए, जिद नहीं करनी चाहिए। इसमें अब मैं ज्यादा बोल नहीं रहा, बहरहाल मैं क्यों बोलना क्या बोलना चाहता हूं सब समझ सकते हैं कि शरीयत का जो पाबंद होगा ना बस वही काबिल तज़ीम है, काबिल एहतराम है। बाकी अब कोई आमिल है तावीज देता है या कुछ भी है, वो किसी बड़े की औलाद है कुछ भी है, शरीयत की कसौटी सबके लिए, वो आप हो मैं हूं मेरी औलाद हो किसी पीर साहब की औलाद हो है ना किसी मुफ्ती साहब की औलाद हो जो भी हो सबके लिए कसौटी ये शरीयत, जो शरीयत के दायरे में पूरा उतरेगा शरीयत के मेयार पर पूरा उतरेगा वही काबिल एहतराम है। वल्लाह तआला अअलम व रसूलुहु अअलम عزّ وجلّ وصلّى الله تعالى عليه وآله وسلم صلّوا على الحبيب صلّى الله تعالى على محمد
بابا
لبيك
तुम्हारे घर में पानी नहीं आ रहा तो मामू ने एसी के पानी से वजू कर लिया, तब हैरान हो रहे हैं क्योंकि एसी के पानी से वजू हो जाता है। बाबा क्या रात में नाखून काटना मना है?
एसी के पानी से मामू ने वजू किया तो बहुत अच्छा किया, आप भी कर लिया करें। तो एसी का पानी कोई फेंकने का थोड़ी होता है, भी इस्तेमाल का होता है, काम आता है। एसी का पानी पाक है, इससे वजू हो जाएगा।
तो सुनने में ये आता है कि इसमें केमिकल होता है, तो अब इसके इस्तेमाल से इस वजह से बचना कि केमिकल वगैरह होता है, क्योंकि पानी तो लाजी बात है ये बिजली के जरिए उसकी प्रोसेस होने के बाद फिर ये पानी हासिल हुआ है। एक ये कि उसका शरी हुकुम होना और एक ये कि एहतियात होना, अगर इसमें कोई ऐसा है कोई मदरी पुल तो बयान फरमा।
असल तबकन तो कराहत आएगी उसमें, ये तो एक हैरत अंगेज बात है कि मदनी मुन्नी के मामू ने वजू किया, कोई करता थोड़ी। तो अब अगर ये पानी में केमिकल मिला हुआ, क्या मिला हुआ होता है केमिकल? पानी ऐसे से निकलता थोड़ी है, ये पानी हवा इससे टकराती है ना, हवा अंदर से आती है, अंदर बर्फ बनती है, तो वो हवा ऑक्सीजन और हाइड्रोजन मिलके ये पानी बनाते हैं, तो ये पानी होता ही है। अब पानी टेस्टी नहीं होता ये, लेकिन अब क्या इसके होते हुए तयम्मुम जायज हो जाएगा? ये ना है तो पानी ना, यानी इसका नाम ही पानी है ना। अब जैसे कि पानी में दूध मिला लिया, सफेद सफेद पानी हो गया, लेकिन अब इसका नाम हो गया कच्ची लस्सी, इससे वुजू जायज नहीं है कि अब ये पानी नहीं है। नहीं, जिसको हम पानी कहेंगे कि यह है पानी और हो भी पानी, सिरका भी पानी नजर आ रहा है देखने में, लेकिन सिरके से वुजू नहीं होगा, ये पानी नहीं है, सिरका है और ये पानी है। दूध से वुजू नहीं होगा, हाँ ये इनको पूछते तो पता चलता है दूध से वुजू, दूध महंगा होता है। बहरहाल दूध से वुजू नहीं होगा, तेल से वुजू होगा या नहीं? अब भी बताया मैंने, कच्ची लस्सी से भी नहीं होगा, घी तेल से भी वुजू नहीं होगा। आप बताइए क्या बारिश से वुजू होगा या नहीं? बारिश बरस रही है, कोई नलका नहीं लगा हुआ, बांबू से भी नहीं गिर रहा, अब बारिश बरस रही है, क्या इसमें वुजू हो सकता है? भरेगा कितनी देर में चाहिए? कौन कौन फेवर में वुजू हो जाएगा बारिश में? कौन कौन अनफेवरर है कि बारिश में वुजू नहीं होगा? कोई ऐसा है? एक भी नहीं है, तो सबको तोहफे कहां से देंगे? एक आध है कोई बारिश में वुजू नहीं होगा वाला? दो तीन आध है माशाल्लाह। ये मदनी मुजाकरे में सीना खुलता है, अवाम को ना समझ पड़े शायद। बारिश में वुजू हो जाता है, यानी जैसे कि आप बारिश में खड़ा है और आजा वजू पर पानी बह गया, कुल्ली भी नहीं की, नाक में पानी भी नहीं चढ़ाया, आजा वजू पर पानी बह गया तो वजू हो जाएगा। अलबत्ता नाक में पानी चढ़ाना ये सुन्नतुल मुअक्कदा, नरम हड्डी तक तीन बार, तीन बार कुल्लियां हल्क की जड़ तक, ये मुंह के सारे कलबुर्जे में फिर जाए, ये वजू में सुन्नतुल मुअक्कदा। नियत करना ये सुन्नतुल मौकदा, अल्लाह का नाम लेना वुजू से कबल ये सुन्नतुल मौकदा, मसलन बिस्मिल्लाह पढ़ ली है? तो ये सब कुछ अब नहीं किया तो ये सुन्नतें छूट रही हैं, यानी मतलब वुजू हो जाने की यहां तक बात है तो वुजू हो गया। हम हनफियों के नजदीक बगैर नियत के भी वुजू हो जाता है, तो बारिश का पानी इससे वुजू हो जाता है, बल्कि बारिश का पानी तो मा अन मुबारकन, यानी ये बारिश का पानी ही तो होता है, नदियां भर जाती हैं और झरने चश्मे, आमतौर पर सब बारिश से पानी आता है, जमीन में उतरता है और ये सब समुंदर और ये सब ये होता है, ये बादलों से ही आता है, रोलिंग होती है, ये पानी का एक कतरा भी जाया नहीं होता इन मानो कर। हम जो पानी फेंक देते हैं, गटर में बहा देते हैं, आज नहीं तो कल, कल नहीं तो परसों, ये भाप बन के उड़ता है, ये जाता रहता है, जमा होता है, बादल बनते हैं। मेन बादल तो समुन्द्र का और पानी जो जलता है और भाप बनता है ना, वो होता ही है। लेकिन ये कि मैं जो समझ सका हूं कि एक कतरा भी पानी का जाया नहीं होता, इधर से उड़ा तो इधर टकरा कर पानी बन गया, इधर से उड़ा दीवार से तो उधर छत से टकरा गया, तो आखिर फिर वहां से उड़ेगा तो सही, ये पानी रहता नहीं है, आखिरकार उड़ के ये गालिबन ये पूरा जाकर बादल में मिल जाता है, फिर ये बारिश बनकर बरसता है। अब वही सा भी पानी हो, पाक ना पाक सब बारिश। अल्लाह ताला से हम आफियत की रहमत की बारिश तलब करते हैं। रात में नाखून काटना जायज है, वल्लाहु ताला आलम व रसूलहु आलम अज्ज व जल्ल व सल्लल्लाहु ताला अलैहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मेरा नाम खुर्रम शहजाद, मैं बाबुल मदीना कराची से मुखातिब हूँ। मेरा सवाल कि कुरान मजीद अगर बेख्याली में नीचे गिर जाए या अलमारी सुधारते हुए नीचे गिर जाए तो उस सिलसिले में क्या किया जाए?
अगर कुरान पाक अपने हाथ से या अलमारी से बेख्याली में ہمارے ہاتھ سے ایک دم سے زمین پر تشریف لے آئے تو یہ گناہ نہیں ہے اور اس پر کوئی کفارہ بھی نہیں. عوام اس پر کفارے کی فکریں کرتے, کفارہ بھی نہیں ہے, کوئی توبہ بھی نہیں ہے کہ اپنی خواہش سے کون قرآن کریم کو زمین پر ڈالے گا. بلکہ اگر کوئی معاذ اللہ ہوش و حواس میں رہتے ہوئے قرآن کریم زمین پر دے مارے, پٹخ دے, وہ تو اسلام سے ہی خارج ہو جائے گا, کافر ہو جائے گا. یہ توہین کر رہا ہے نا قرآن کی, قرآن کریم کی توہین, یہ کفر ہے. وہ مسلمان سے ایسا متصور نہیں, سوچا نہیں جا سکتا کہ وہ ایسا کرے. مسلمانوں کا یہ کنفیوز ہونا کہ زمین پر تشریف لے آیا اب کیا ہوگا, کیا کفار ہوگا, یہ بھی ان کا خوف خدا ہے. یہ بھی تو یہ پوچھتے پھرتے ہیں کہ یہ اب کیا کریں. ماشاءاللہ. واللہ تعالی اعلم ورسولہ اعلم. عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم. صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم.
میرا امیر سنت کی بارگاہ میں یہ سوال ہے کہ مسجد حرام پہ نہیں بنائی گئی ہے مسجد اقصیٰ, اس کا جواب ارشاد فرمائیے.
مسجد حرام تو بہت پرانی ہے.
قرآن پاک میں ہے کہ ان اول بیت وضع للناس للذی ببکہ مبارکاً وہدی للعالمین. تو مکہ شریف میں جو بیت بنایا گیا ہے, جو مسجد بنائی گئی ہے, وہ سب سے پہلے اول بیت, سب سے پہلا گھر جو ہے,
سب سے پہلی مسجد مسجد الحرام. واللہ تعالی اعلم ورسول اعلم. عز و جل صلی اللہ تعالی علیہ وآلہ وسلم. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد.
ماشاءاللہ فیضان مدینہ اسلام آباد میں بھی کثیر عاشقان رمضان جمع ہو کر مدنی مذاکرے کے شریک ہیں. ماشاءاللہ کثیر ہیں لیکن امام میں قلیل ہیں, قلیل ہیں, دو چار جو ہیں. آقا کی یہ سنت بھی اسلام آباد والے بانی اسلام صلی اللہ تعالی علیہ وآلہ وسلم کی یہ سنت بھی اسلام آباد والے اپنا لیں. صلو علی الحبیب صلی اللہ تعالی علیہ وآلہ. تو نیت نہ ہو اور اٹھانے کا ہاتھ اٹھانا صرف کسی کو خوش کرنے کے لیے, اور دل میں یہ کہ میں نے امامہ نہیں باندھنا, وہ یہ ہاتھ سے ہاں کہہ رہا ہے, اشارہ ہی نہیں کہ ہاں باندھوں گا, تو یہ گناہ, اس سے توبہ کر لیں اگر کسی نے ایسا کیا ہے تو. وہ 100% سچی نیت ہے دل میں کہ میں باندھوں گا, تب تو ہاتھ اٹھانا جائز ہو جائے گا نیت کے اظہار کے لیے. یہ سب جہاں بھی دنیا میں لوگ سن رہے ہیں, وہ نیت کرو تو خالی ہاں ہاں کرتے ہوتے ہیں, ایسا نہیں کیا کرے, چپ ہو جائے کرے, کچھ بھی نہ بولیں یا معذرت کر لیں. کوئی اگر کہے اور آپ کی نیت نہیں ہے تو میری نیت نہیں ہے. جھوٹ کے خلاف جنگ, دھوکے کے خلاف جنگ, غیبت کے خلاف جنگ, انشاءاللہ. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
میرا امیر اہل سنت کی بارگاہ میں یہ سوال ہے کہ شوہر کو مجازی خدا کہنا کیسا, جواب ارشاد فرما دیجئے.
مفتی شریف الحق امجدی علیہ رحمت اللہ القوی ایک سوال کا جواب دیتے ہوئے لکھتے ہیں, اپنے آپ کو کسی کا مجازی خدا کہنے سے بھی بچنا چاہیے, اگرچہ یہ جملہ کفر نہیں ہے, اس لیے کہ خدا کے معنی مالک کے بھی ہیں اور مجازی نے اس معنی کی تعین کر دی, تو یہ مجازی خدا ویسے کہنے سے بچنا چاہیے, مجازی خدا نہ کہا جائے, لیکن کہنے والے کو ہم کافر نہیں کہیں گے. واللہ تعالی اعلم ورسولہ اعلم. عز و جل و صلی اللہ تعالی علی وآلہ وسلم. صلو علی الحبیب. اچھا یہ مسجد حرام سب سے پہلی مسجد, تو دوسری مسجد کون سی بنی یہ کوئی بتائے گا؟ اور ان دونوں کے بنانے کے درمیان فاصلہ کتنا تھا؟ مدنی شخصیات گھوڑے دوڑاؤ عقل کے، جلدی منزل پکڑو، مشکل ہے، لبے ایک نے بھی نہیں کہا، سناٹا ہے. اچھا چلیے یوں بتائیے کہ مسجد الحرام کے بعد کون سی مسجد بنی؟ مسجد نبوی شریف بنی، علی صاحب الصلاۃ والسلام مسجد قباء بنی، کون سی مسجد بنی؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
وقاص ساری جامعۃ المدینہ صادق آباد. پیارے باپا جان، جس مسجد کا قرآن پاک میں ذکر ہے مسجد درار، وہی بنی ہے اس کے بعد.
اس کو پکڑ لو جلدی، مدنی تربیت گاہ پہ باندھ دو مدنی رسی سے بارہ ماہ کے لیے. ہاں، یہ مسجد زرار جو ہے نا، منافقین نے بنائی تھی، مسجد القبا کے مقابلے پر بنی تھی، اس کو توڑ پھوڑ کر دی گئی تھی، اس کو توڑ دیا گیا تھا، سرکار صلی اللہ تعالی علیہ وسلم نے تو جلوا دیا تھا. یہ مسجد زرار کو مسجد کو عبادت کی جگہ تھوڑی تھی. تو منافقین جو کافروں سے بدتر تھے نا، وہ تو اندر سے کافر تھے اور مسلمانوں کو دھوکہ دیتے تھے کہ ہم مسلمان ہو گئے، مسلمان نہیں تھے. ان لوگوں نے بنائی تھی یہ مسجد زرار، تو ہے نہیں، اس میں تو گنجائش ہی نہیں ہے اس کی تو ہمارے یہاں.
بابا جان، وہ مسجد قبا
کہیں تو اندھیرے میں تیر لگی جائے گا، اس کو ہی باندھ دو بھائی بارہ ماہ کے لیے مدنی تربیت گاہ پہ. آج جو جواب غلط دے میرے کو بارہ ماہ کی مدنی فیس دیا، جیسے مفت میں اسکرین پر نہیں آنے کا، جو کھڑا ہو جائے اس کو تو دینا ہی نہیں ہے مائک. ہاں، آپ بیٹھے رہے، مائک خود آپ کے پاس حاضر ہوگا.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
بابا، دوسری مسجد مسجد اقصی بیت المقدس بنی.
جواب درست ہے. مسجد الحرام اور مسجد الاقصی میں 40 برس کا فاصلہ ہے، اتنی قریبی مسجد ہے. مسجد الحرام بنی، اس کے بعد 40 سال کے بعد مسجد اقصی بنی. مسجد قباء تو ہمارے پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کے دور کی ہے نا، اور مسجد اقصی تو پرانی ہے. میں نے مسجد مطلقاً کہا تھا کہ دوسری مسجد، اس کے بعد مسجد کون سی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
میرا نام محمد اکرم شاتاری ہے. عامر اہل سنت کی بارگاہ میں ایک سوال عرض ہے کہ سجدہ سہود کب واجب ہوتا ہے، اس کا ادا کرنے کا طریقہ کیا ہے؟ جواب ارشاد فرمائیں.
ادا کرنے کا طریقہ بتا دیتا ہوں یار، مکی تو کب واجب ہوتا ہے تو اس کی تو بہت لمبی فہرست ہے بہار شریعت میں. بات بات میں لوگ سجدہ کرتے ہیں تو اس پر نہیں واجب ہوتا سجدہ ہر بات میں، بات ہوئے فرض چھوڑ کر بھی سجدہ واجب کر لیتے ہوں گے تو نماز تو فرض چھوٹا تو ہوتی ہی نہیں ہے، سجدہ سہو سے بھی اس کو حاصل نہیں ہے کہ وہ نماز ہو جائے. تو جب کوئی نماز کا واجب چھوٹ جائے یا دو واجبوں میں کوئی رکن فاصل ہو جائے، دونوں کو فاصلہ کر دے، تو اس طرح کے اس کے اسباب ہیں وہ سجدہ سہو واجب ہونے کے. مزید اس کے مسائل جو ہے نا، یہ بہار شریعت میں لکھے، نماز کے احکام میں بھی لکھے، بہار شریعت کے چوتھے حصے میں سجدہ سہو کے مسائل. تو سجدہ سہو کا طریقہ یہ ہے کہ التحیات پڑھ کر آخری قعدے میں التحیات پڑھ کر سلام پھیر کر، ایک طرف سلام پھیر کر دو سجدے کر لے، پھر التحیات درود شریف پڑھ کر دعا پڑھ کر سلام پھیرے. اچھا، اب اس میں تحیاتوں کے بعد درود شریف پڑھ کر بھی سلام پھیر سکتا ہے. درود شریف بھی پڑھ لیا، دعا بھی پڑھ لی، دونوں سلام پھیر لیے، اب یاد آیا کہ سجدہ سہو واجب تھا، تو ابھی کوئی منافی نماز فیل نہیں کیا. نماز جیسے بات چیت کر لی تو ایسا کوئی فیل نہیں کیا جس سے نماز میں نہ ہونا پایا جائے، منافی سلام نماز سے خلاف کوئی سا فیل نہ کیا ہو، تو دو سلام پھیرنے کے بعد بھی سجدہ سہو کر سکتا ہے. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علی وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
میرا نام عدنان ہے. میرا سوال امیر اہل سنت سے ہے. گارمنٹس میں کام زیادہ ہونے کی وجہ سے تراویح نہیں پڑھ پاتے جس رمضان میں اور کام زیادہ ہوتا ہے. جواب ارشاد فرمائیں.
کھانے کے لیے ٹائم ملتا ہے کہ نہیں ملتا ہے گارمنٹس میں؟ چائے پانی کا ٹائم ملتا ہے کہ نہیں ملتا؟ ہر کام کے لیے ٹائم ملتا ہے, تراویح کے لیے ٹائم نہیں ملتا. اور تراویح سے پہلے جو عشاء پڑھنی تھی وہ تو فرض ہے. تو گارمنٹس میں ہو یا گورنمنٹ میں ہو نماز تو پڑھنی پڑے گی, تراویح بھی پڑھنی ہوگی. اس میں معافی نہیں ملے گی. مصروفیت یہ عذر نہیں ہے. مصروفیت کی وجہ سے معافی نہیں ملا کرتی. اللہ کی نماز پہلے, بعد میں دوسرے کام. اگر سیٹھ روکتا ہے نماز نہیں پڑھنے دیتا تو ایسی نوکری بھی جائز نہیں ہے کہ نوکری کی وجہ سے نماز جاتی ہو. نوکری چھوڑنی پڑے گی. جماعت سے بھی سیٹھ نہیں روک سکتا. اگر جماعت سے روکتا ہے اور کوئی عذر نہیں ہے, مگر سیٹھ نہیں جانے دیتا کہ یہ گاہکی کا ٹائم ہے فلاں, تو ایسی نوکری جائز نہیں ہے. جماعت سے نماز پڑھنی ہوگی. اور کوئی سیٹھ روکتا ہے تو اس کو بھی توبہ کرنی ہے. ایسا نہیں کرنا, سیٹھ صاحب تم بھی نماز پڑھو, اپنے ملازم کو بھی نیکی کی دعوت دے کر نماز کے لیے ساتھ لے جاؤ, یا باری باری آ کے جماعت سے پڑھ لو.
میں پانچوں نمازیں پڑھوں گا جماعت, میں پانچوں نمازیں پڑھوں گا جماعت, ہو توفیق ایسی عطا یا
کی بارگاہ میں یہ سوال ہے. کیونکہ میرا تعلق گارمنٹ فیلڈ سے ہے, ہم کارخانے والوں کو کپڑا دیتے ہیں سینے کے لیے, تو وہ اکثر و بیشتر اس کی ایوریج زیادہ بتاتے ہیں اور استعمال کم ہوتا ہے, اور جو کپڑا بچتا ہے اس کو اپنی مہارت سمجھتے ہوئے اپنے پاس رکھ لیتے ہیں کہ یہ ہماری ایک فن ہے, ہم نے اس کو اپنی مہارت سے بچایا ہے. امیر علی سنت کی بارگاہ میں میرا سوال ہے, کارخانے والوں کو ایسا کرنا کیسا؟
ان ماہرین کے لیے وہ بچا ہوا کپڑا رکھنا جائز نہیں ہے. مالکان کو, جو بھی کپڑے کے مالک ہیں, ان کو لوٹانا ہوگا. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علی وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
میرا نام محمد علی ہے, اور میرے گارمنٹ سلسلے وابستگی ہے. اس کے اندر شعبہ جو ہے واشنگ کا ہے میرا. کچھ لوگ آتے ہیں کم پیسوں میں واشنگ کراتے ہیں, اور باہر جا کے اس کے پیسے زیادہ بتاتے ہیں. تو ایسا کرنا ان کے لیے صحیح ہے یا غلط ہے؟ جو بھی ہے امیر اہل سنت سے میں ان کا جواب چاہتا ہوں.
کہ 100 کا خرچہ ہوا لیکن 150 لکھواتے ہیں, غلط سلپ لکھواتے ہیں, تاکہ وہ یہ عام طور پر یہ ملازم کرتے ہیں اس طرح. اور سیٹ سے پھر اس کا 150 وصول کریں گے, 100 پیمنٹ کیے, 50 جیب میں رکھیں گے. یہ تو حرام اور جہنم میں لے جانے والا کام ہے. یہ مل کر ہی بانٹ, مل بانٹ کے جو بھی کھاتے ہوں, بہت پرانا مرض ہے. کاروبار کرنا وقت اس دور میں بڑا دشوار ہے. ہرس کی وجہ سے بندہ پھنس جاتا ہے اس میں, یہ گاہک چلا جائے گا. تقریباً یہ کاروبار جتنے بھی ہیں, جو اس طرح کے کاروبار, مٹیریلوں کے کاروبار, ये इनमें जिन में ये मुलाजमीन आते हैं लेने के लिए, तो इनमें बहुत मुश्किल होता है बचना। अल्लाह बचाए वो बचे, बचना चाहिए, हराम से बचना चाहिए, झूठ से बचना चाहिए, धोखे से बचना चाहिए। धोने वाले कम खाएं लेकिन हलाल खाएं, कि हलाल का लुकमा पेट में जब उतरता है, इमाम गजाली अलैहि रहमतुल्लाह वाली ने फरमाया कि हलाल का लुकमा पेट में उतरने से पहले ही पहले के गुनाह मुआफ कर दिए जाते हैं। और फरमाने मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम, इंसान के पेट में जब हराम का लुकमा पड़ा तो जमीन व आसमान का हर फरिश्ता उस पर लानत करेगा जब तक है वो लुकमा उसके पेट में रहेगा। और अगर इसी हालत में मर गया तो उसका ठिकाना जहन्नम होगा। अल्लाह ताला हमको हराम से बचाए। सल्लु अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद।
अमीर अहले सुन्नत की बारगाह में मेरा सवाल है कि अगर हम कोई काम करते हैं, जैसे कपड़ा खरीदते हैं 80 रुपए मीटर के हिसाब से उसको बना के 200 रुपए का हमें उसकी कॉस्ट पड़ती है, और अगर वो हम 400 रुपए का बेचते हैं तो कस्टमर ले जाता है, तक आया कि वो जायज है या नहीं?
अब इसमें कोई झूठ बोला, धोखा दिया, ऐसा कुछ भी नहीं है। सवाल से यही समझ में आया कि इनको 200 का पड़ता है, 400 का बेचते हैं। अब अगर इसमें कोई झूठ या साइड में कोई ऐसी तरकीब होती हो तो मुझे पता नहीं है। सवाल के जवाब में जो सवाल किया है उनका जवाब तो ये कि जायज है, मगर मुसलमानों की खैरख्वाही करनी चाहिए। एक का डबल करने के बजाय थोड़ा कम नफा रखा जाए। गुर्बत ज्यादा है, महंगाई का दौर दौरा है, रहम करेंगे मुसलमानों पर तो आप पर भी रहम किया जाएगा। वल्लाहु तआला अअलम व रसूलुहु अअलम। अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व सल्लम। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
मेरा नाम यूसुफ है, मैं अब्दुल्लाह से बिलोंग करता हूँ, और मैंने अक्सर लोगों को कहते हुए सुना है कि दूध का दूध और पानी का पानी हो जाएगा, जबकि दूध से तो पानी अलग हो ही नहीं सकता, तो फिर ये मुहावरा लोग क्यों बोलते हैं?
है मुहावरा ये, दूध का दूध पानी का पानी हो गया। सच जो है ना वो उभर के आ गया, और इसमें जो झूठ की मिलावट थी ना वो खुलकर सामने आ गई। झूठ जाहिर हो गया, सच जाहिर हो गया, दूध का दूध हो गया, पानी का पानी हो गया। वो आला हज़रत के मनकबत में भी किसी ने लिखा है, क्योंकि वो बातिल की आमेजिश हो गई थी हक में। मुजद्दिद जो होता है वो हक को बातिल को मतलब जुदा करके रखता है कि ये हक है ये बातिल है। तो सरकार आला हज़रत तो मुजद्दिद थे अपनी उसमें, बड़े बड़े उलमा ने आपको मुजद्दिद फरमाया, तो 14वीं सदी के आप मुजद्दिद थे। तो इनके बारे में भी किसी ने लिखा, दूध का दूध पानी का पानी किया किसने तेरे सिवा शाह अहमद रजा, के बातिल को अलग करके बेनकाब करके इनको रुसवा किया कि इस तरफ रुख मत करना है मुसलमानों, हक ये है इधर रहना। इसमें हिकायत भी है कि वो भैंस के दूध में पानी मिलाकर बेचते थे, एक बार वो सैलाब आया, भैंस को बहाकर ले गया, तो उस घर में बच्ची थी बड़ी समझदार थी। उस बच्ची ने कहा कि तुम लोग भैंस के दूध में पानी मिलाते रहे या गाय जो थी उसके दूध में पानी मिलाकर बेचते रहे, पानी थोड़ा 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 जमा होता रहा, इतना सारा जमा हो गया तो वो गाय को बहा के ले गया, पानी सैलाब बन गया। ये तो ये एक समझाने के लिए, मतलब कि अब नहीं तो मरने के बाद ये बहाएगा तो सही का आग में बहाएगा, यूं समझ लो अजाब। अल्लाह इससे महफूज रखे। तो मिलावट ना की जाए, धोखे से मिलावट वाला माल ना बेचा जाए। हाँ जितनी मिलावट है वो ग्राहक को पता है बता दिया है तब तो कोई हर्ज नहीं है। बेहकी अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से रावी के इरशाद फरमाया, बेचने के लिए जो दूध हो उसमें سے پانی نہ ملاؤ. ایک شخص امم سابقہ یعنی گزشتہ امتوں میں سے جبکہ شراب حرام نہ تھی, ایک بستی میں شراب لے گیا, پانی ملا کر اسے دو چند یعنی ڈبل کر دیا. پھر اس نے ایک بندر خریدا اور دریا کا سفر کیا. جب پانی کی گہرائی میں پہنچا, بندر اشرفیوں کی, وہ اشرفی سکہ ہے, سونے کا سکہ ہوتا تھا, دینار بھی اس کو بولتے ہیں. تو بندر اشرفیوں کی تھیلی اٹھا کر مستول یعنی وہی بادبان یا جہاز یا کشتی کا جو ستون ہوتا ہے, ہاں ستون پر چڑھ گیا اور تھیلی کھول کر ایک اشرفی پانی میں پھینکتا اور ایک کشتی میں. اس طرح اس نے اشرفیوں کو نصف نصف یعنی آدھوں آدھ تقسیم کر دی. تو دودھ کا دودھ پانی کا پانی, تو یہ وہ شراب اس وقت حلال تھی. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علی والہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
میرا نام عبد القادر ہے اور میں گل پلازا مارکیٹ کی ایک شاپ سے بات کر رہا ہوں. میرا حضرت صاحب سے ایک سوال ہے. میرے عقل میں یہ بات اس بات کو تسلیم کرنے کو تیار نہیں ہے میری بات کہ یہ یلو چپل پہننے کو کیوں ترجیح دیتے ہیں اور یہ کس سے ثابت ہے. اور دوسری بات یہ ذہن میں آتی ہے کہ لوگ کہتے ہیں کہ بلیک چپل نہیں پہننی چاہیے, براؤن نہیں پہننی چاہیے, اور یلو چپل میں نے دیکھا ہے زیادہ تر دعوت اسلامی والوں کو, وہ بار بار دعوت اسلامی جو یلو چپل پہننے کو ترجیح دے رہے ہو. تو میں بار بار آپ سے یہی پوچھنا چاہوں گا کہ میری یہ رہنمائی کرو کہ اس میں کیا حکمت ہے, کیا تدبیر ہے, تاکہ ہمیں پتا چلے, تاکہ ہم آگے اپنے دوستوں کو بھی بتا سکیں یہ بات.
پیلی چپل پیلی جوتی اس کے بارے میں تفاسیر میں, کیونکہ وہ سورت البقرہ میں وہ گائے کا تذکرہ ہے, اس گائے کی کھال جو تھی وہ پیلی تھی یعنی زرد, اور وہ ناظرین کو دیکھنے میں بھلی معلوم ہوتی تھی. تسر ناظرین یعنی دیکھنے والوں کو وہ سرور دیتی تھی, بھلی معلوم ہوتی تھی. تو وہ گائے کی کھال بھلی معلوم ہوتی تھی سورت البقرہ. تو بہرحال یہ بعض مفسرین نے لکھا ہے کہ پیلے جوتے یہ غم دور کرتے ہیں, جبکہ کالے جوتے پہننے سے فکریں بڑھتی ہیں اور وہ فکریں کم کرتی ہے پیلی چپل پیلی جوتی. تو اس لیے ہمارے یہاں یہ, چونکہ یہ مدنی ماحول ہے, یہاں معلومات ہوتی ہے, عوام کو تو عام طور پہ اس طرح کی باتیں پتہ نہیں ہوتی, تو اس لیے یہ چونکتے ہیں کہ یہ کیا ہے. تو یہ اپنی طرف سے نہیں ہے, یہ لکھا ہوا ہے کتابوں میں. زیادہ دور نہ جائیں تو عجائب القرآن یا غرائب القرآن, یہ دونوں اکٹھا ہی ہمارے مکتبۃ المدینہ پہ ملتی ہے, تو وہاں تفسیر کے حوالے سے آپ کو یہ بات بھی اس میں مل جائے گی, ہے اس میں بھی ہے. سنتیں اور آداب مکتبۃ المدینہ کی مطبوع کتاب ہے, اس میں لکھا ہے کسی بھی رنگ کا جوتا پہننا اگرچہ جائز ہے لیکن پیلے رنگ کے جوتے پہننا بہتر ہے, کہ مولا مشکل کشا علی المرتضی شیر خدا کرم اللہ تعالی وجہ الکریم فرماتے ہیں جو پیلے جوتے پہنے گا اس کی فکروں میں کمی ہوگی. کشف الخفا یہ حدیث کی کتاب ہے, الحدیث 2595 جلد نمبر 2 پیج نمبر 246. بھائی اب تو آپ کی عقل میں آ گیا, اب بھی نہیں آیا تو پھر اس کے علاج کے لیے اپنی عقل کے آپ عالمی مدنی مرکز فیضان مدینہ میں 10 کا احتکاب کر لیں تو انشاءاللہ علاج بھی ہو جائے گا آپ کا. انہوں نے کہا میری عقل میں نہیں آتا. تو بہت ساری باتیں ہماری عقل میں نہیں آتی, اپنی عقل کیا یار, اپنی حیثیت کیا. جو علماء فرمائے لبیک میں حاضر ہوں, اپنا علم کیا ہے. اب یہ جوتے چپل والے تو نہیں آ سکتے نا احتکاب میں, ان کے تو کاروبار کا وہ فل سیزن ہوتا ہے, حالانکہ نیکیوں کا بھی فل سیزن ہے. اب دیکھو جس پر ہاتھ رکھے بندہ ہے بڑی آزمائش, صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم, جس نے لا الہ الا اللہ العلیم الکریم سبحان اللہ رب السماوات السبع ورب العرش العظیم تین مرتبہ پڑھا تو اس نے گویا شب قدر حاصل کر لی. لا الہ الا اللہ الحلیم الکریم سبحان اللہ رب السماوات السبع ورب العرش العظیم. لا الہ الا اللہ الحلیم الکریم سبحان اللہ رب السماوات السبع ورب العرش العظیم. لا الہ الا اللہ الحلیم الکریم سبحان اللہ رب السماوات السبع ورب العرش العظیم. صلوا على الحبيب صلى الله عليه وسلم.
زیادہ تر جو سنت سیکھنے کا جذبہ مل رہا ہے وہ دعوت اسلامی سے ہی مل رہا ہے. آج کل کے دور میں جن لوگوں کو وضو کرنا نماز پڑھنا نہیں آتی تھی وہ تقریباً دعوت اسلامی ہی سکھا رہی ہے.
اصل میں جب انسان پڑھتا ہے تو وہ تھیوری پڑھتا ہے, پریکٹیکل لائف میں جب وہ خود آتا ہے نا تو اس کو پتا چلتا ہے کہ پریکٹیکل کیا ہے. ہم نے پہلے دین تھیوری سنا تھا, اب یہاں آ کے اس کو عملی جامہ پہنایا جا رہا ہے.
جی میں ڈاکٹر ابنواز لودھی ہوں, پی ایچ ڈی ڈاکٹر ہوں اور یونیورسٹی آف انجینئرنگ اینڈ ٹیکنالوجی لاہور میں تدریس کے جو فرائض ہے وہ سر انجام دے رہا ہوں. تو دعوت اسلامی میں جو چیز مجھے نظر آئی وہ پریکٹیکل ہے. تو نو ڈاؤٹ ایک تو ہے کہ لوگ باتیں کرتے ہیں, یہ چیز نظر آتی ہے پریکٹیکلی, اور جو چیز نظر آتی ہے اس کو دنیا تسلیم کرتی ہے. کیونکہ جب ہم بات کرتے ہیں نا کسی آرگومنٹ کی تو اس پہ ہم ایک کلیم کرتے ہیں, دعویٰ کرتے ہیں, پھر اس کی دلیل دیتے ہیں. یہ ایک ایسا دعویٰ ہے کہ جس کی دلیل ساری دنیا کو نظر آتی ہے. تو ہم دعا گو ہیں کہ اللہ تعالیٰ دعوت اسلامی کو اور اس کے جتنے بھی سپورٹرز ہیں, اس کی مجالس ہیں, جتنی مجلسیں ہیں, ان کو ترقی عطا فرمائے, ان کو ہمت دے, جذبہ دے اور اس جماعت کو قائم دائم رکھے, اس کو مزید ترقیاں عطا فرمائے.
الحمدللہ ابھی جو میں دعوت اسلامی کو فی الوقت جو دیکھ رہا ہوں وہ پوری ورلڈ, پاکستانی پوری ورلڈ میں دعوت اسلامی کا چرچا ہے, مدنی چینل کا چرچا ہے, اور یہاں تک کہ یہ نہیں کہ صرف مدنی چینل نہیں کہ یہاں پر پاکستان میں یا ادر دوسرے ممالک ہیں اس میں بھی دعوت اسلامی کے مدرسے اور ان کے تعلیمی ادارے اور اسکولز وغیرہ جتنے بھی ہیں وہ اچھی طریقے سے چل رہے ہیں. اور جو میں نے خاص کر میں نے اپنی آنکھوں سے دیکھا ہے جو مدرسے جو اسکول چل رہے ہیں دعوت اسلامی کے اور دوسرے پرائیویٹ اسکولوں کے نسبت ماشاءاللہ بہت ہی اچھے رزلٹ اور بہت ہی مجھے اچھے رزلٹ ملے ہیں. کیونکہ میں نے اپنی خود اپنے بچے جو ہے نا پرائیویٹ اسکول سے نکال کر مدنی اپنے دارالاسلام مدینہ کورنگی میں میں نے اپنے بچوں کو داخل کروایا, اس کے بعد مجھے جو رزلٹ ملا ہے نا وہ 100% ملا ہے. اس سے پہلے ایک سال پہلے میں نے اپنے بچوں سے سوالات کرتا تھا, اس کے نسبت بہت اچھا مطلب انہوں نے مجھے رسپانس ملا ہے اور اس سے میں بہت ہی متاثر ہوا ہوں کہ انشاءاللہ دعوت اسلامی کو اللہ تعالیٰ ترقی عطا فرمائے.
آپ اپنا بچہ کچھ بھی نہیں آتا ہو آپ اس کو دعوت اسلامی میں ڈالنا, اس کو اب چند ماہ بعد نا چند ماہ بعد آپ اس کو نکالیں, اس سے سوالات کریں جو چھوٹے بچوں سے کرتے ہیں انشاءاللہ تعالیٰ. میں بڑوں کی بات نہیں کر رہا, چھوٹے بچے ہیں نا उन सब बच्चों को बैठा, उस दावत इस्लामी का वो बच्चा जो मदरसा मदीना में पढ़े या जो दावत इस्लामी का नया शोभा निकला है दारुल मदीना उसमें बच्चा पढ़े, आप उस बच्चे को ले लें और आम स्कूल के बच्चों को ले लें, अब दोनों में फर्क देखेगा, वो बच्चा वो बातें समझा रहा होगा, इंग्लिश तो आपको वो बता रहा इस तरह की इंग्लिश में बातें कर रहा होगा जो आम स्कूल के बच्चे करते हैं, स्पेशलिटी है कि दीन की बातें भी बता रहा होगा आपको, आपको वो खाने से खाना खाने से पहले की दुआ बता रहा होगा, आपको माँ बाप का अदब बता रहा होगा और आपको माँ बाप से मिलना किस तरह है, घर से जाना किस तरह है और बड़ों से किस तरह बात करनी है, बच्चों से किस तरह बात करनी है, सलाम किस तरह किया जाता है, ये हमारे आजकल बच्चों को नहीं पता, दावत इस्लामी तो बच्चों को सिखा रही है, अगर बड़े की आप बात करते हैं तो बड़ों को तो मैं क्या बताऊं कि मैं जिस शोबे में गया हूं कोई ना कोई दावत इस्लामी से रिलेटेड मिला और उसने मुझे यही बताया कि यार दावत इस्लामी ने मुझे ये सिखा दिया, दावत इस्लामी ने ये सिखा दिया।
माय नेम इज मोहम्मद ज़िया आरिफ एंड आई एम फ्रॉम यूके लंदन स्लाव, यू नो देयर इज अ मच बिगर क्राउड हियर इन इन फज़ाने मदीना, सो इट अट्रैक्ट्स अस एज़ वेल फ्रॉम यूके टू कम हियर एंड टू लर्न हियर एज़ वेल, इट्स अ बिग ब्लेसिंग अल्हम्दुलिल्लाह।
दावत इस्लामी का जो सबसे बड़ा अच्छा पॉइंट ऑफ व्यू है कि हमारे बाबा जान अल्लाह ताला उनको इस्तेकामत दे, अल्लाह ताला उनको सेहत और तंदुरुस्तता फरमाए। यहाँ पे मैं आता हूँ, मैंने पूरे पाकिस्तान टूर किया जून जुलाई के अंदर, लेकिन अल्हम्दुलिल्लाह 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 जितना लुत्फ मैंने जहनी सुकून यहाँ पाया उतना पाकिस्तान टूर करके नहीं पाया, कहीं पे भी नहीं पाया जितना। अब मेरी 21 साल उम्र हो चुकी है लेकिन मैं जो आया हूँ ये मेरे रिश्तेदार हैं, कजन है मेरे और मुझे लेकर ये आए दावत इस्लामी, अल्हम्दुलिल्लाह सुनियम शुरू से ही रहे, लेकिन एक होता है दावत इस्लामी से माहौल से वाबस्ता होना, अल्हम्दुलिल्लाह अल्लाह ने इतना मुझे जहन दिया कि इस दफा इत्तेकाफ की भी नहीं आते, अल्लाह कबूल फरमाए और मैं इंशाल्लाह जो मेरे गोल्स हैं अचीव लेकर आ रहा हूँ तो अल्हम्दुलिल्लाह मैं अल्लाह से दुआ करता हूँ वो सब लेके मैं जाऊँ। और दावत इस्लामी जिस तरह काम कर रही है, मैं बताऊँ आज के दौर में लोग जिस तरह से बुराई को आम करते हैं, लोग आजकल गीबतें कर रहे हैं, चुगलियां कर रहे हैं, बुक्स कर रहे हैं, हसद कर रहे हैं, केना कर रहे हैं और मैं पता नहीं आपको कितनी बुराइयां से गिनवा सकता हूँ जो कर रहे हैं, लेकिन मैं दावत इस्लामी के लिए मदनी चैनल के लिए पता नहीं कितनी अच्छाइयां से गिनवा भी नहीं सकता जो दावत इस्लामी काम कर रही है। और दावत इस्लामी जिस तरह क्राइटेरिया अपना शो कर रही है, अल्लाह ही इसकी जजाए रता फरमा सकता है और अल्लाह ताला जिस तरह दावत इस्लामी का मदीना मरकज फजाने मदीना काम कर रहा है, मैं समझता हूँ ये किसी इंसान का काम नहीं है, अल्लाह उसके रसूल के काम चल रहा है और जिस तरह ये काम हो रहा है तो ये अल्लाह ताला का करम है और मैं दुआ करता हूँ कि अल्लाह ताला ऐसा करम हमारे कयामत तक कायम फरमाए।
अल्हम्दुलिल्लाह इसी मदनी माहौल की बरकत से आने की वजह से ये दाढ़ी मुबारक नसीब हुआ है, कोई एक दिन के लिए अपना घर नहीं छोड़ता यहाँ पे, माशाल्लाह से लोग महीने के लिए आए तकाफ के लिए।
सबसे पहले तो जो आजकल की न्यू जनरेशन है वो तफरी मकामात पे जाती है सुकून हासिल के, लेकिन वो सकून जो है सिर्फ चंद लम्हे के लिए होता है, लेकिन मैंने जो यहाँ सुकून हासिल किया है मुझे जिंदगी में कभी ऐसा महसूस नहीं हुआ।
अगर किसी रीच के मुंह पे जो है ना वो मछली का खून लग जाए ना तो उसे मछली के सिवा किसी चीज का जायका अच्छा नहीं लगता। इसी तरह जो हम अगर कॉलेज यूनिवर्सिटी की तरफ चले जाएं तो हमारे जो है ना उस साइड पे जो है ना वो डॉलर्स का जो है ना वो खून लगा हुआ है हमारे जो है ना वो स्टूडेंट्स पर हर किसी को जो है ना वो पैसा कमाने की धुन लगी हुई है और पैसे की वजह से जो है ना वो लोग हराम कमा रहे हैं, हर किस्म की गंदगी जो है वो हमारे जो है ना माहौल में फैली हुई है। तो मैं कहता हूँ कि जो दावत इस्लामी का माहौल है वो कॉलेज के लिहाज से भी सबसे बेस्ट है, वो हमारे यूनिवर्सिटी के लिहाज से भी सबसे बेस्ट है और स्कूल के लिहाज से भी।
नौजवान नस्ल को बेहतरी मिली है इसमें, जैसे मोबाइल है और मीडिया है इसमें नौजवान मतलब बर्बादी में है, घर में बैठ के गुनाह कर सकता है, तो इससे दावत इस्लामी के माहौल से उसको मतलब एक नई जिंदगी मिली है जो उसको चाहिए थी आखिरत की तैयारी करने के लिए, मतलब एक मौका मिला और वो सिख सिदरत अमीर अहले सुन्नत की है।
बापा जान की यही कोशिश है कि दुनिया भर में दीन आम हो, दीन फैले, बेहयाई कम हो, ये मदनी चैनल को लाने की वजह ही यही है कि मदनी चैनल लोग देखें और जो ना दीन के कामों में लगे।
देखें आज से हम कुछ अर्सा पहले अगर जाएं कि देखें मीडिया के जरिए हमें कोई फहाशी और इस तरह की चीजें तो घर बैठे लोगों को मिलता था, लेकिन कोई दीनी चैनल ऐसा नहीं था जिसके जरिए हमें घर बैठे इस्लाम की दीन की मालूमात हो सके। अल्हम्दुलिल्लाह जब से दावत इस्लामी का ये मदनी चैनल आया ये शोभा, सिर्फ हम मदनी चैनल के शोभे की बात करें तो अल्हम्दुलिल्लाह हमें खुद घर में बैठे कई इल्म का अल्हम्दुलिल्लाह जो पहले किताबों में नहीं मिले थे अल्हम्दुलिल्लाह मदनी चैनल के जरिए हमारे घर में पहुंचे, और फिर हम घर के जो इस्लामी बहनें हमारी बच्चे हैं उन तक हमारे घरों के बच्चे अल्हम्दुलिल्लाह इस मदनी चैनल के आने से अल्हम्दुलिल्लाह मदीना मदीना करते हैं, नाते पढ़ते हैं, बापा बापा करते हैं। आप सही कह रहे हैं बच्चों की तरबियत माँ बाप, लेकिन देखें माँ बाप कैसे तरबियत करेंगे जब माँ बाप की खुद तरबियत होगी, और उनकी खुद तरबियत कैसे होगी ये मदनी चैनल था। एक इस्लामी बहन घर में किस तरह रह के मतलब बच्चों की तरबियत कर सकती है, ये अल्हम्दुलिल्लाह जब वो मदनी चैनल देखेगी उसका अपना ज़हन बढ़ेगा। बाप जब देखेगा कि मदनी चैनल देखेगा उसको खुद पता चलेगा कि यार मुझे क्या करना है, किस तरह इस्लामी जिंदगी सीखना है, किस तरह अमल करना, जब उसका अपना ज़हन बन जाएगा तो इंशाल्लाह वो अपने बच्चों की तरबियत भी कर देगा।